ولا تعثوا في الأرض مفسدين. اللہ کی زمین کے اوپر امن کے ساتھ رہو. فساد کا الٹ کیا ہے؟ اصلاح کرو. اب ان کا پانی کا بھی مسئلہ حل ہو گیا، کھانے کا بھی مسئلہ حل ہو گیا، تو اب انہوں نے کیا کیا؟ آپ دیکھیں آگے، وَإِذْ قُلْتُمْ يَا مُوسَى، جب تم نے کہا اے موسیٰ، لَن نَصْبِرَ عَلَى طُعَامٍ وَاحِدٍ، ہم نہیں صبر کر سکیں گے ایک کھانے پر، ہم نہیں صبر کر سکتے، ایک ہی کھانا ہم کھائے جا رہے ہیں، وہی من وہی سلوا، ایوری ڈے سیم ہی چیز، اوور اینڈ اوور اگین، تو یہ ہم سے نہیں کھایا جاتا روز روز. فَدْعُ لَنَا رَبَّكَ، آپ دعا کریں ہمارے لیے اپنے رب سے، آپ اپنے رب سے دعا کریں، یعنی جیسے کہ وہ ہمارا تو ہے نہیں، آپ کا یا آپ کی ذمہ داری ہے، آپ ہی دعا کریں. یُخْرِجْ لَنَا مِمَّا تُنْبِتُ الْأَرْضُ، کہ وہ نکالے ہمارے لیے جو بھی زمین اگاتی ہے، مِمْ بَقْلِهَا وَقِثَّائِهَا وَفُومِهَا وَعَدَسِهَا وَبَصَلِهَا، ایک پوری لسٹ دے دی، ہمیں سبزی بھی چاہیے، ہمیں یہ ککڑی، کھیرے، ککمبر یہ بھی چاہیے، ہمیں لہسن بھی چاہیے، مسور بھی چاہیے، پیاز بھی چاہیے، جس کو آپ کہہ دیں گے دال چاول، یا مسالے، یا یہ جو پیاز وغیرہ لہسن وغیرہ ان سے تو سالن بنتا ہے نا، تو سالن کی چیزیں، چٹخارے. تو کیا اب انہوں نے کہا، چونکہ یہ لمبی آیت ہے تو آپ ایسا کر سکتے ہیں اپنے نوٹس میں، جیسے اوپر آپ نے لکھا لن نصبیرا، بس اتنا سا لکھ کے آگے اینڈ تک، مثلا مثال کے طور پہ ربک ہے، یہاں تک آپ کر لیں کہ اس کے ایکسپلینیشن اس کے نیچے، پھر آگے یخرج لنا، صرف دو لفظ لکھ کے اس کے نیچے پھر سارا اس کی ایکسپلینیشن ہے، ورنہ آپ لاسٹ ہو جائیں گے کہ آیت میں کہاں پہ کس بات کی تفسیر ہے. تو سب سے پہلی بات تو یہ دیکھیں کہ کیا پتہ چلتا ہے کہ یہ کیسی قوم تھی. اللہ تعالیٰ نے ان کو ایک نعمت دی من و سلوا کی، اور یہ کیسی نعمت تھی کہ سبحان اللہ، نہ ان کو کوئی محنت کرنی پڑتی تھی، نہ کوئی کمائی کرنی پڑتی تھی، نہ کہیں سے لا کے، جیسے آپ کو گروسری کے لیے کہیں جانا پڑتا ہے، کوئی بازار جانا پڑتا ہے، کہیں کوئی ہل جل کرنی پڑتی، کچھ نہیں کرنا پڑتا تھا. وہ تو سلوا آ کے تو ان کے آگے سامنے خود ہی گر جاتے تھے، تو وہ ان کو پکڑ لیتے تھے، وہ جو من تھا وہ بھی صبح کو اٹھتے تھے تو وہ سامنے سارا وہ بکھرا ہوتا تھا، اس کو لے کے کوٹ لیتے تھے اور اسے بنا لیتے تھے اپنا کھانا. کچھ بھی محنت نہیں تھی، کچھ بھی ان کو ہاتھ نہیں ہلانے پڑ رہے تھے. کیوں اللہ تعالیٰ نے ان کو ایسے اتنا فری فار آل چیزیں دی ہوئی تھی؟ اس لیے کہ اللہ تعالیٰ یہاں پہ چاہتے تھے کہ ان کی تربیت ہو، ان کو اپنی اس معاش کی فکر سے آزادی ملے، کیونکہ ان سے بہت بڑا کام اللہ تعالیٰ نے لینا تھا، دین کی جو ذمہ داری ہے، دین کے ریپرزینٹیٹو یہ بننے والے ہیں، یعنی ایسا کام کہ اس منصب پہ، وہ جو بڑا آنریبل ایک ڈیزگنیشن ہے، اس پہ یہ فائز ہونے والے تھے. اور وہ کیا کام تھا؟ دین کا کام، دین آگے پہنچانے کا کام. اتنے اعلیٰ مقصد کے لیے اللہ تعالیٰ نے ان کو چوز کیا تھا. یہ ابھی نہیں چوز ہوئے، ابھی تو یہ چل رہے ہیں نا، یہ جب ان کو تورات ملی ہے نا تب یہ امت بنے ہیں، اس سے پہلے تھوڑی اس طرح سے ہیں کہ بھئی تورات ان کو ملی پھر ان کے پاس ایک شریعت آ گئی، اب اس کو لے کے آگے چلنا ہے انہوں نے. تو اب یہ اس وقت یہ چنی ہوئی امت بن گئے. تو جس امت نے اللہ کے دین کو آگے پہنچانا ہو، اللہ نے اس آنریبل کام کے لیے ان کو چوز کیا ہو، وہ پھر کس میں پڑ گئے؟ وہ لسٹیں دے رہے ہیں، جی ہمیں تو یہ چاہیے، وہ خواہشات کے پیچھے پڑ گئے، وہ ہمیں تو بکل بھی چاہیے اور ہمیں فوم بھی چاہیے اور ہمیں یہ بھی چاہیے اور یہ بھی چاہیے، ہم سے تو نہیں یہ صرف کھانا کھایا جاتا، تمہیں تو اللہ تعالیٰ نے اس لیے یہ تمہارے ساری فکرات اور ضروریات پوری فرما دی تاکہ تمہیں کوئی ایسی پریشانی نہ ہو، کوئی ایسی مشکل نہ ہو، اور تمہارا اس کے اندر وقت نہ لگے. اس کی بجائے اب تم جاؤ اور اپنی تمہاری تربیت ہو. تو اب لیکن وہ کیا کر رہے ہیں؟ وہ اپنی غلامی کے اس دور کے کھانوں کو یاد کر رہے ہیں جس میں چٹخارے تھے. ایک بات مجھے بتائیے، خدا نخواستہ کوئی وقت اگر آپ کے اوپر کوئی غم کا گزرا ہے، کبھی یاد کرتے ہوں آپ، کوئی بہت پریشانی کا، کوئی بڑی، یعنی آپ کی لائف کا کوئی بہت ہی ٹیریبل ٹائم تھا وہ، तो क्या आप उसमें जहां पे आप रहते थे या जहां पे जो आप उस जमाने में करते थे, क्या उन चीजों को याद कर करके बड़ा कहते हैं कि हाँ ये काश वैसा ही हो जाए और फिर मैं वहां पे रहूं? नहीं, आपको तो उस जगह से भी नफरत हो जाती है, उन चीजों से भी, उन बल्कि उन कपड़ों से, उन आप कहते हैं हाय ये चीज तो मुझे वो टाइम याद करा देती है, मेरा दिल भी नहीं चाहता इसको देखने का, है ना? वहां पे मेरा जाने को भी नहीं दिल चाहता क्योंकि मुझे वो याद आ जाता है, वो टाइम जो मेरे ऊपर उस वक्त गुजरा था। ऐसा होता है ना? आप सोचें, ये बकल किसा फोम और ये आदस और ये बसल, ये इनको डेजर्ट में थोड़ी याद आ गया कि भाई इनको डेजर्ट में तो कुछ भी नहीं था, इनको ये कहां से याद आया? ये इनको मिस्र में मिला करता था, ये वहां पे ये चीजें खाया करते थे, ठीक है? अब ये उसको याद कर रहे हैं, क्या मतलब हुआ इसका? क्या ये उस जमाने को याद कर रहे हैं जो इनकी गुलामी का जमाना था? बेसिकली तो उसको याद कर रहे हैं ना जो दुख वाले दिन थे। सोचिए आप जरा, उस टाइम से तो इनको नफरत होनी चाहिए। असलम कोई कहे वो जेल में जो खाना मिलता था ना वो मुझे बहुत अच्छा लगता था, दिल चाहता वैसे ही दोबारा खाऊं। नहीं, वो कहेगा हाय हाय मुझे तो वैसी चीज भी सामने आती है तो मुझे इससे भी नफरत होती है, मुझे तो वो बताओ भी नहीं। लेकिन ये क्या कर रहे हैं, ये उस गुलामी के दुख देने वाले दिनों के खाने को याद कर रहे हैं। तो गोया ये उस गुलामी को याद कर रहे हैं, इस प्राइसलेस आजादी, लेकिन ये उसको याद कर रहे हैं। ऐसा क्यों होता है? पता है आपको, जब कोई कौम ना जहनी तौर पे गुलाम हो जाती है ना तो ऐसा होता है। जिस्मानी तौर पे तो ये आजाद हो गए हैं, फिजिकली तो आजाद हो गए हैं, मेंटली ये अभी तक गुलाम है। जैसे हम हैं, सुभान अल्लाह, ये उस जगह के आदी हो गए थे, इनके जहनी गुलाम हो गए थे, तो अब ये उस गुलामी को गोया दोबारा मांग रहे हैं, जब किस्सा और फोम और बकल और ये मांग रहे हैं, ये उस गुलामी को मिस कर रहे हैं। क्या ऐसे नहीं लगता कि जैसे हमारे ऊपर मार दी गई है जिल्लत और मस्कनत, दुनिया में जहां चले जाए जिसको पता चल जाए कि आप मुसलमान हैं, जिल्लत ही जिल्लत है और मस्कनत कैसी है कि अब समझ ही नहीं आती इससे निकलें कैसे, कोई पावर ही नहीं रह गई। इस मस्कनत का मतलब कम हिम्मती ना, इंसान की हिम्मत जवाब दे दे, वो कुछ कर ना पाए कि मैं इसको कैसे बदलूं, इसमें से कैसे सिचुएशन से निकलूं। और फिर और तो और, वहां पे तो फिरौन के गजब के अंडर थे ना ये, अल्लाह के गजब के साथ लौटे, चले जाओ, धुतकार दिया गया, जाओ चले जाओ, जाके किसी शहर में जाके बसो और जाके वहां से फिर ले लेना जो तुमने सवाल किया। अब ये जो आयत का ये जो हिस्सा है ना, ए भी तुम मिस्र फाइना लको मसाल तुम, अब मैं आपको बताती हूँ, अब आप पीछे आइए आयत नंबर 58 देखें, और इस कुल नदखुलू हाذه القريه تفكلوا منها حيث شئتم رغدا। तो ये भी कहा जाता है इस इन आयत के बारे में कि हो सकता है ये आयत उस वक्त की हो जिस वक्त इनको कहा ना ए भी तू मिसरन, अब जाओ चले जाओ किसी शहर में, तो अब जब ये शहर में दाखिल होने लगे हैं तो उनको कहा गया कि अब ठीक है तुम यहां से खाना जो भी खाओ लेकिन देखो आजी के साथ और इस्तगफार करते हुए जाना, लेकिन उन्होंने वहां पे भी ये उल्टी हरकत की। और दूसरा इसके बारे में वही है जो मैंने आपको बता दिया था जब आयत 58-59 पढ़ी थी, ठीक है? और ये वाला भी जो मुफस्सिरीन ने दूसरी बात कही है वो मैंने आज आपको बता दी। जालिका, ये सब क्यों हुआ कि अल्लाह का गजब देखें कितनी एक बड़ी बात है कि इस आयत में मेरे ख्याल में इंसान ये सोचता है कि यहूदी तो क्या मुसलमान ज्यादा इस आयत के ऊपर पूरे उतर रहे हैं, वो तो आज दुनिया के अंदर फिर भी ऊपर हैं। अब आप ये सोच रहे होंगे कि वो तो गजब और उनके ऊपर ये हुआ अल्लाह का गुस्सा, तो फिर आज वो दुनिया में कैसे इतने वो हैं। आयत 112 है सूरह आले इमरान में, दूरी बतालैहिम ज़िल्लतु अइनमा थुक़िफू इल्ला बिहब्लिम मिनल्लाहि व हब्लिम मिनन्नास, कि इन पर थोप दी गई मार दी गई जिल्लत जहां कहीं भी जाएंगे मगर अल्लाह की तरफ से जब अगर अल्लाह की ये रस्सी को थाम ले, यानी या तो ये इस्लाम ले आए या फिर आदमियों की तरफ से, इंसानों की तरफ से कोई रस्सी को थामे, कोई जरिया बने इनके लिए, तो ये जिल्लत से निकल सकते हैं। हो, लेकिन अल्लाह ताला ने कयामत तक के लिए इनके ऊपर अपना गुस्सा, जिल्लत और मस्कनत थोप दिया। क्यों ऐसे हुआ है? क्यों? जालिका, ये सुन ले, जालिका ये इस वजह से हुआ है कि कानु यकफुरूना बि आयातिल्ला। सुन ले जरा, सबसे पहली बात ही अल्लाह की आयात की आ गई। हम तो अपनी किताब को, इसकी आयतों को कुछ समझते ही नहीं है ना। वो देखे, हम ये सोचते हैं इनको ना भी इनके ऊपर अमल किया, इनको छोड़े रखा तो कोई इतनी परवाह ही नहीं है। फर्ज है क्या ये फर्ज है ये कुरान पढ़ना? कहां पे लिखा हुआ फर्ज है? पहले हमें ये दिखाए ना, इसकी दलील दिखाए। हम तो इसी आर्ग्यूमेंट में पढ़े हैं। ये देखे क्या लिखा हुआ यहाँ पे, उनके ऊपर ये जिल्लत और मस्कनत और ये अल्लाह का गजब क्यों हुआ? ये करते रहे थे कुफर अल्लाह की आयात का। तो क्या वो कहते थे हमने तौरात का कुफर किया, हम नहीं मानते तौरात को? नहीं, वो तो तौरात मानते थे। बड़ी इत्तेनाम इन्होंने किया तौरात का, बल्कि इनके तौरात के उलमा थे और तौरात इन्होंने याद की थी और फिर तौरात को बड़ा इज्जत के साथ रखते थे, लेकिन क्या करते थे, क्या करते थे? जहां पे दिल चाहा अमल कर लिया, जहां पे दिल चाहा छोड़ दिया। पहले पढ़ चुके हैं ना ये बात। और क्या करते थे? बदल देते थे उसके अहकामात को। हमारे यहां लफ्जों को तो नहीं बदल सकते, मगर उनके मानों को बदल देते, अपनी मनमानी इंटरप्रिटेशंस करते रहते हैं। और क्या करते थे ये? जब उसको पर अमल ही नहीं करना तो उसको, उसका इनकार ही करा ना उन्होंने। जिस चीज को इंसान मानता है उसके ऊपर तो चलता है, मगर इन्होंने उसका कुफर किया और यही करते रहे। उनका कुफर ये नहीं था कि वो मुंह से बोलते हो हम नहीं मानते तौरात को, ये नहीं था उनका कुफर। वो किताब से दूर थे, किताब उनके पास उलमा के पास होती थी, आम लोग तो किताब को जानते ही नहीं थे। बस उन्होंने भी रखी हुई थी अदब और एहतराम के लिए, दैट्स इट। सब एक्सेप्ट करते थे कि हम तौरात, तो उनके लिए बहुत काबिल एहतराम थी। लेकिन क्या उन्होंने इसके ऊपर चले, इसको समझा, इसको सीखा, इसको माना इस लिहाज से? नहीं, बस ऐसे मनवा लो बेशक कि हाँ ठीक है तौरात पे ईमान लाए, जुबानी कलामी, जैसे हम कुरान पे ईमान रखते हैं जुबानी कलामी। लेकिन इससे आगे क्या है, कितना जरूरी है, कोई ऑप्शन नहीं है इसके बगैर। अभी तक वो यही सोच रहे हैं कि हाय करें कि ना करें, हाय मुश्किल हो जाएगी, चलो बाद में कर लेंगे, खुद से कर लेंगे। अभी तक वो इन्हीं सोचों में है। और हमारे कितने इर्द गिर्द ऐसे लोग हैं जो अभी तक इसके बगैर जिंदगी गुजार रहे हैं। हमने उन तक भी नहीं पैगाम पहुंचाया, क्योंकि हम खुद ही इसके बारे में अभी डाउटफुल है, दूसरों तक कैसे बात पहुंचाएंगे? तो उनका कसूर ये है कि कंटिन्यूसली वो कुफर करते रहे हैं, एक दो दफा नहीं, बस उनका काम ही यही था, जिंदगियां गुजार दी और ऐसे ही गुजार दी, ऐसे ही चले गए। ويقتلون النبيين بغير الحق, और नबियों को कत्ल कर डालते ना हक। यानी एक तो ये उनका काम था कि नबियों का बजाय इसके कि उनका एहतराम करते, उनकी इताअत करते, वो उनको कत्ल कर देते थे। क्यों? इसलिए कि वो किसी की नसीहत की बात नहीं सुन सकते थे, इस्लाह की बात सुनना गवारा नहीं, कि इनको ही खत्म कर दो ताकि हमें कोई नसीहत ही ना करे। अगर जब इंसान को बुरा लगता है कि ये मुझे क्यों कह रहा है कि ये ना करो, वो ना करो, इस चीज से मना कर रहा है, इसे ये रोक टोक हमें नहीं पसंद, इसी का पत्ता साफ कर दो, ना ये रहेगा, ना इसकी रोज की ये बातें सुननी पड़ेंगी। तो उन्होंने कत्ल कर दिया नबियों को, और एक को नहीं, दो को नहीं, बहुत सारे नबियों को इन्होंने कत्ल किया। روایات میں آتا ہے کہ ان یہ اتنے بے حس تھے کہ نبیوں کو قتل کر دیتے تھے اور اس کے بعد شام کو سبزی بیچنے بیٹھ جاتے تھے. ان کو یہ بھی نہیں احساس ہوتا تھا کہ ہم نے آج کوئی برا کام کیا. حضرت عبداللہ بن مسعود فرماتے ہیں کہ ایک ایک بنی اسرائیل ان میں موجود 300-300 نبیوں کو قتل کر ڈالتے تھے. ایک ایک دن میں بنی اسرائیل ان میں موجود 300-300 نبیوں کو قتل کر دیتے تھے, پھر بازاروں میں جا کے اپنے لین دین میں مشغول ہو جاتے تھے. اور آپ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ سب سے زیادہ سخت عذاب قیامت کے دن اس شخص کو ہوگا جس کو کسی نبی نے قتل کیا ہو یا اس نے کسی نبی کو قتل کیا ہو. یہ ان کی نافرمانیوں کا, ان کی ظلم و زیادتی کا بدلہ تھا. کہ ان کو پھر غضب, ذلت, مسکنت اس کا سامنا کرنا پڑا, کیونکہ یہ اللہ کے نمائندے ہیں, یہ اللہ کی طرف سے بات پہنچانے والے ہیں. تم نے ان کی بات کو منع کرنے کا مطلب یہ کہ اللہ کی بات کو منع کرنا. اور پھر بغیر الحق, ایک تو قتل نبی اور دوسرے فراڈ کے ساتھ, دھاندلی کے ساتھ نبیوں کو قتل. یہ نہیں کہ کوئی جینوئن ریزن, کوئی اس طرح کوئی بات ان کے اوپر آئے کہ یہ صحیح, کوئی ان کے اوپر ایسا الزام لگایا جائے. نہیں, وہ بھی نہیں تھا کوئی کوئی پروف, کوئی کچھ ایسی بات نہیں ہوتی تھی. بس کچھ بھی بات کہہ کے اور ان کو ایسے ہی قتل کر دیتے تھے. اچھا, انہوں نے نبیوں کو قتل کیا, آپ صلی اللہ علیہ وسلم کے بعد تو کوئی نبی نہیں آنا. لیکن آپ صلی اللہ علیہ وسلم کے بعد ظاہر ہے جو نبیوں کا کام آگے کرنے والے ہیں, ائمہ دین, علماء کرام, ان کو قتل کیا جاتا رہا ہے. جو مجددین امت ہے ان کو قتل کیا گیا, کئیوں کو جیلوں میں ڈالا گیا. جیسے امام احمد بن حنبل کے بارے میں آتا ہے کہ ان کو اتنا مارا گیا, اتنا مارا گیا کہ کہا جاتا ہے کہ ہاتھی کو بھی ایسی مار ماری جاتی تو وہ برداشت نہ کر سکتا. امام ابو حنیفہ جیل میں ان کا انتقال ہوا تھا اور وہیں سے ان کا جنازہ اٹھا تھا. امام مالک, ان کے کندھے کھینچ دیے گئے تھے اور ان کا منہ کالا کر کے ان کو اونٹ پہ بٹھا کے پھرایا گیا تھا. اللہ اکبر, ایسے ایسے داستانی ہیں. مجدد الفسانی کو, ان کو دیوار کے پیچھے چنوا دیا گیا تھا. یہ ہماری ہسٹری تو ایسی داستانوں سے بھری پڑی ہے. تو اب نبی تو کوئی نہیں آئے گا, مگر یہ جو علماء حق ہے, جو نبیوں کا مشن لے کے آگے چلنے والے ہیں, ان کے ساتھ کیا سلوک ہوا. آپ دیکھیں آج بھی کئی علماء, کئی بڑے بڑے سکولرز کو قتل کر دیا جاتا ہے, پتہ ہی نہیں چلتا بعد میں کہ کس نے کیا. کئی نام آپ کو اگر یاد بھی ہوں تو. تو انہوں نے تو نبیوں کو قتل کیا, ہم نے نبیوں کے مشن کو آگے لے جانے والوں کو قتل کر دیا. یہ کام نہ کرتے اگر ان کے زمانے میں کوئی پیغمبر ہوتے نا, تو انہوں نے بھی نہیں کام کرنا تھا. وہ تو شکر ہے کہ آپ کسی نبی نے آنا ہی نہیں ہے. ذالک بما عصوا وکانوا یعتدون, اللہ تعالیٰ نے چار ان کے وجوہات بیان فرمائی ہیں. نمبر ون, یہ کانوا یکفرون بآیات اللہ, پہلی بات ہی اللہ کی آیات کا کفر ہے. اس کی وجہ سے سوچ لے کسی امت کے اوپر اللہ کا غضب ہوتا ہے جب وہ کفر کرتی ہے اللہ کی آیات کا. ذلت ہوتی ہے, مسکنت ہوتی. دوسری کیا چیز, قتل نبیوں کا. جو اللہ تعالیٰ کے دین کے مشن کو آگے پہنچانے والے, اللہ کے دین کو آگے پہنچانے والے, ان کو بے قصور نہ حق قتل کر دینا, ایسی قوم کے اوپر اللہ کی طرف سے ذلت ہوتی. اور کیا, تیسرے نمبر تھری کیا ہے, ذالک بما عصوا, یہ اس وجہ سے کہ انہوں نے وہ نافرمانی کرتے تھے. کوئی پرواہ نہیں ہے کہ اللہ کا حکم کیا ہے. آپ دیکھ لیں پیچھے, وہ جب انہوں نے کہا اس دروازے میں داخل ہونا اس طرح سے, انہوں نے الٹ کر کے دکھایا. وکانو یعتدون, اور وہ ایسے کرتے ہی تھے کنٹینیوسلی. دے ہیو بین گوئنگ آؤٹ آف لمٹس, لمٹس کراس کرنا ان کا کام ہی تھا. اللہ تعالیٰ کے احکامات ہیں نا, ان کی ایک لمٹس ہوتی ہے, ایک باؤنڈری ہوتی ہے. باؤنڈری کے اندر آپ نے رہنا ہے, ڈونٹ کراس دا لمٹس. وہ لمٹس کراس کرتے تھے. یعتدون کس سے, عدو سے, آئین دال واؤ. عدو کون ہوتا ہے, عداوت کیا ہوتی ہے, پہلے بتایا تھا آپ کو, دشمن, دشمنی, عداوت. تو دشمنی میں بھی انسان حد سے نکل جاتا ہے نا, تو یا تدون حد سے نکل جاتا, حدیں پار کر دیتے تھے. यानी नाफरमानी में भी किसी लिमिट पे नहीं रुकते थे। कैसे ना डर लोग थे कि इनको कोई खौफ नहीं था अल्लाह का। आयत बहुत कुछ बताती है हमें, और ये चार बातें तो खास तौर पे नोट करने वाली हैं, जो इनके चार जराएं थे जिसकी वजह से अल्लाह ताला ऐसे ही नहीं किसी के ऊपर जिल्लत और मस्कनत तारी कर देता, कोई वजह होती है। तो जब कोई उम्मत इतने बड़े मनसब के ऊपर जो फाइज हो, इतने बड़े ऑनरेबल काम उनके जिम्मे हो, और वो पड़ जाए दुनिया के पीछे, वो पड़ जाए अदना के पीछे, उसके पीछे भाग रही है, आला को उसने छोड़ दिया, तो उसके साथ फिर यही काम हुआ करता है। तो लेकिन अभी तक हम अपनी इस बीमारी को डायग्नोज नहीं कर सके कि हमारा कोई अपना कसूर है या हम अपनी कोई इसलाह करें, बस हम हर वक्त रोना 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 ये हमने काम बना लिया। तो ये सारी बातें बताने का मकसद ये नहीं कि बनी इसराइल की हिस्ट्री को दोहरा के और फिर हम बस उनके ऊपर जो लगी हुई इल्जामात है उनको बस सुन के और बस हम कान बंद कर लें, बल्कि इसका मकसद ये है कि हमें अल्लाह ताला का कानून पता चले, अल्लाह की सुन्नत है, ठीक है, अल्लाह ताला का एक तरीका है, और वो सबके साथ वही है। एक कायदा कानून अल्लाह के हाँ जो है ना, वो सबके साथ सेम है। ये नहीं है कि बनी इसराइल के साथ तो ऐसा हुआ और हम तो इतने चुने हुए लोग हैं ना, हमारे साथ तो कोई स्पेशल सलूक हो रहा होगा, तो इससे सीखें, इससे समझें। अल्लाह ताला हम सबको माफ फरमा दे, अल्लाह ताला हम सबके गुनाहों की बख्शिश फरमा दे, और अल्लाह ताला हम सबको सीधे रास्ते की तौफीक अता फरमाए। सुभानक अल्लाहुम्मा व बिहमदिक नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।
أنزلنا عليكم الغمام وأنزلنا عليكم المن والسلوى كلوا من طيبات ما رزقناكم وما ظلمونا ولكن كانوا أنفسهم يظلمون وإذ قلنا ادخلوا هذه القرية فكلوا منها حيث شئتم رغدا وادخلوا الباب سجدا وقولوا حصة نغفر لكم خطاياكم وسنزيد المحسنين فبدل الذين ظلموا قولا غير الذي قيل لهم فأنزلنا على الذين ظلموا رجزا من السماء بما كانوا يفسقون وإذ استسقى موسى لقومه فقلنا اضرب بعصاك الحجر فانفجرت منه اثنتا عشرة عينا قد علم كل أناس مشربهم كلوا واشربوا من رزق الله ولا تعثوا في الأرض مفسدين وإذ قلتم يا موسى لن نصبر على طعام واحد فادع لنا ربك يخرج لنا مما تنبت الأرض من بقلها وقثائها وفومها وعدسها وبصلها قال أتستبدلون الذي هو أدنى بالذي هو خير اهبطوا مصرا فإن لكم ما سألتم وضربت عليهم الذلة والمسكنة وباءوا بغضب من الله ذلك بأنهم كانوا يكفرون بآيات الله ويقتلون النبيين بغير الحق ذلك بما عصوا وكانوا يعتدون